أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صل على محمد وآل محمد. تو جیسا کہ ہم نے کافی تفصیلی اس پر گفتگو کی پرپز آف کریشن پہ, اور پھر اس کے بعد اسی سے ہی ریلیٹڈ ٹاپک تھا ہمارا ہدایت و ولایت کے عنوان سے, اور اس کو بھی پچھلی دفعہ انہیں میں نے کوشش کی کہ دونوں ٹاپکس مرج ہو جائیں, کس سینس میں کہ آپ کو یہ سمجھ میں آ جائے کہ جو ہدایت اور ولایت کا پورا سلسلہ ہے وہ اپنے کلمنیٹ ہو کر آپ کو پرپز آف کریشن تک ہی لے جاتا ہے اور مقصد خلقت پہ پہنچا دیتا ہے. لیکن یہ کہ جتنا زیادہ میں اس کو خود اپنے ذہن میں دہراتا رہا یا جو آپ لوگوں سے بات ہوئی اس پہ دیکھتا رہا, تو مجھے تھوڑا سا ایسا مطلب فیل ہونے لگا کہ جیسے آپ لوگوں کو نا تھوڑا سا گرمانے کی ضرورت ہے, ایک فروزن اسٹیٹ سے باہر لانے کی ضرورت ہے. تو تھوڑا سا آج فروزن, ہاں کہ عرفان بھائی پہلے پریشان ہو رہے تھے نا کہ میں مولانا کہاں سے گرم کروں, تو میں پریشان ہو رہا ہوں کہ میں اپنے ساتھیوں کو کیسے گرم کروں. تو اس لیے آج کا جو ہے ہم نے لیکچر ہی نے اس طریقے سے اس کو وہ کیا ہے کہ میں بیسیکلی چاہ رہا ہوں کہ کوسچنز ہیں سامنے کہ جو آپ لوگ جس کا جواب دیں, اور میں خالی اس ڈسکشن کو گائیڈ کروں, ٹھیک ہے, گائیڈ کروں یا اس کو ایک لحاظ سے چینلائز کر دوں. اور السلام علیکم, کہ تاکہ ہمارا جو ہے ایک جو بات ہم کر رہے تھے وہ بھی کلیریفائی ہو جائیں وہ چیزیں بھی, اور ہمارے اپنی معرفت کے لحاظ سے بھی کچھ اہم نکات سامنے آ جائیں. ٹھیک ہے, تو تین بنیادی طور پہ ٹاپکس ہیں کہ جس کو ہم نے مطلب تین سیکشنز میں اس کو ڈیوائڈ کیا ہے ڈسکشن کو. اب مجھے نہیں پتا کہ کتنا ہم آج کور کر پاتے ہیں. پہلا جو ایک سوال ہے جو شاید آپ کو بہت زیادہ امپورٹنٹ نہ لگ رہا ہو دیکھ کر, لیکن آپ اس کو جتنا ڈسکس کریں گے نا تو آپ کو سمجھ میں آئے گا کہ اس کی بہت زیادہ اہمیت ہے اس بات کو سمجھنے کی اور قبول کرنے کی. وہ پہلا سوال کیا ہے, یعنی کہ اب آپ سمجھ رہے ہیں نا کہ اس کا جواب آپ لوگوں کو دینا ہے, اور بالکل پکے طریقے سے فورسفلی دینا ہے, اس امید پہ نہیں دینا کہ اس میں میں کچھ ایڈ کروں گا. ٹھیک ہے, تو پہلا سوال یہ ہے کہ جس کے بارے میں ہم یہ کہہ رہے ہیں کہ اس سوال کا فائدہ یہ ہے کہ اگر آپ اس کا جواب جان لیں تو وہ آپ کو موٹیویٹ کرے گا. کس بات پر موٹیویٹ کرے گا کہ آپ جیسے کہیں کہ پورے مجمع یا بھیڑ کے ساتھ نہ کھڑے ہوں اور اپنے آپ کو ان سے الگ کریں اور اوپر جانے کی فکر کریں. ٹھیک ہے, تو پہلا سوال یہ ہے کہ مسلمین یا جو جنہیں ہم مومنین کہتے ہیں وہ تمام کے تمام ایک ہی کلاس سے تعلق رکھتے ہیں یا ان میں مختلف گروپس اور کلاسز سمجھی جا سکتی ہیں, ان میں ڈفرینٹ گروپس ہیں کلاسز ہیں. باقر بھائی ادھر آ جائیں. اب یہ پہلا سوال ہے, بتائیں, اگر آپ لوگ خود بتائیں نہیں تو میں پھر ویسے پوچھوں کون. جی کون بتا رہا ہے؟ مسلمین میں, انہیں مسلمانوں میں یا مومنین میں سب کے سب یکساں ہیں, ایک ہی لیول پر ہیں, ایک ہی جیسے ہیں, یا ان میں گروپس اور کلاسیفیکیشن ہیں؟ اور اس میں جو ہنٹ ہے وہ یہ کہ یہ گروپنگ اگر ہم سوچیں اس کے بارے میں پہلا ہی کہ گروپس ہیں یا نہیں ہیں. ہیں, اگر ہیں تو گروپنگ کس بنیاد پہ کریں گے آپ؟ یعنی آپ بیسس کیا بنائیں گے گروپنگ کرنے کا؟ معرفت اور عقل ایک جواب, اور
دین کا جو بنیاد ہے جس بیسس پر انہوں نے ایکسیپٹنس کی ہوئی ہے.
نہیں انہیں کس پر بنائیں گے؟ جیسے مثال کے طور پر اعمال کی بنیاد پر، اعمال کی بنیاد پر، یا جیسے کہ معرفت یا علم کی بنیاد پر، یا کوئی تقوی کی بنیاد پر، کس بنیاد پر؟
ایمان، ظاہری ایمان اور اصل میں جو،
اچھا ٹھیک ہے، تو میں اس کو اس طریقے سے رکھا تھا کہ جیسے اب سوال یہ ہے کہ آن دا بیسس آف واٹ، ڈیڈز یا اعمال یا ایمان کی کوالٹی اور ریلیشن شپ ٹو اللہ، انہیں کس بنیاد پر آپ لوگ بھی شامل ہو جائیں اس میں، میرا خیال ہے ڈسکشن میں، جی میں آپ حضرات سے، جی پیچھے نہیں رہیے گا اس میں جو بھی، تو ٹھیک ہے آج ہمارا جو ہے نا سوال ہے کہ تاکہ اس سے سمجھ میں آپ لوگوں کے بھی جو باتیں ہیں کنسیپٹس وہ زیادہ کلیریفائی ہو جائیں اور اچھا رہے کہ ہم ڈسکشن موڈ میں آ جائیں ذرا، ٹھیک ہے؟ تو کون سی بیسس آپ کو زیادہ بہتر لگ رہی ہے؟ اعمال کی بنیاد پر آپ اپنے ذہن میں یا سمجھتے ہیں کہ مسلمانوں کے درمیان درجہ بندی ہے، کلاسیفیکیشن ہے، یا کوالٹی آف ایمان کی بیسس پر ہے، یا ریلیشن شپ ٹو اللہ کی بیسس پر ہے، یا تقوی، جو کیا سمجھتے ہیں فرینکلی؟
اس چیز کو حیدر بھائی تھوڑا سا کلیریفیکیشن یعنی کہ اگر ہو جائے سب کے لیے کہ کوالٹی آف ایمان، تو وہ کوالٹی ایمان کی کیا کرائیٹیریا؟
نہیں یہ تو آپ، یہ تو میں آپ کے خاص سامنے خالی پوائنٹر رکھ رہا ہوں، یہ تو بجائے بتائیں گے تو آپ مجھے، میں تو خالی ہنٹس دے رہا ہوں بس، ٹھیک ہے؟ تو یعنی پہلے درجے پر ہم اس بات کے قائل ہیں، اس میں تو کسی کو شک نہیں ہے کہ مسلمان سب ایک جیسے نہیں ہیں، ہم انسانوں کی بات نہیں کر رہے ہیں، پلیز نوٹ اٹ ڈاؤن، ہم مسلمانوں کی یا ظاہری مومنین کی بات کر رہے ہیں جن کو آپ مومن کہتے ہیں، ٹھیک ہے؟ ہم یہ نہیں کہہ رہے کہ انسانوں میں کیٹیگرائزیشن ہے، مسلمانوں میں، ٹھیک ہے؟ اس بات پر کسی کو اختلاف ہے؟ اختلاف ہے؟ تو یعنی ایک سجیشن کے طور پر کہ پاسبل آنسر کیا ہو سکتا ہے کہ مومن ہو سکتے ہیں، متقی ہو سکتے ہیں، عالم ہو سکتے ہیں، عابد ہو سکتے ہیں، مجاہد ہو سکتے ہیں، ٹھیک ہے؟ یعنی کہ یہ آپ مختلف کیٹیگری سوچ سکتے ہیں، کلاسز جو ہم بات کر رہے ہوتے ہیں، صحیح ہے؟ یہ بات ٹھیک ہے کہ یہ ابھی ہم کسی اس پہ نہیں آ رہے، لیکن یہ مختلف قسم کے معیارات یا سٹینڈرڈز یا کلاسز ہم سوچ سکتے ہیں کہ یہ مومنین ہیں، متقین ہیں، علماء ہیں، نہیں اس یعنی جیسے باقر بھائی یہاں پر یہ بات ہے نا کہ میں ابھی آئی ایم ناٹ گیونگ اینی آنسرس، میں کوشچن ریز کر رہا ہوں ود ہنٹس، جواب تک آپ کو پہنچنا ہے، یا بلکہ سمجھ لیں مجھے پہنچانا ہے، آپ مجھے لے کے جائیں گے جواب تک، تو اس میں اب آپ یہ بتائیں کہ یہ جو بھی میں نے ایک ہنٹ کے طور پر رکھا ہے کہ یہ جو کلاسیفیکیشن ہے امنگ مسلمین، یہ درست ہے یا نہیں ہے، یا اس میں کوئی پرابلم یا کوئی گڑبڑ نظر آ رہی ہے؟
اس میں تھوڑی کمی لگ رہی ہے،
ہاں اسی لیے ایٹسیٹرا ہے، نہیں نہیں نہیں
بلیورز کی بات،
پوائنٹ پازیٹیو کی بات ہے، مسلمین کی بات ہے، مسلمین اور وہ نیگیٹو سائڈ کی بات نہیں ہے، کیونکہ ہم بات کر رہے ہیں اسینڈ ہونے کی، ڈسینڈنس کی اور ڈیکے کی بات نہیں کر رہے۔
ایک چیز یعنی کہ کوالٹیز کے علاوہ کافی ساری ایسی چیزیں ہوتی ہیں جو کہ کسی بھی مومن کے اندر بہت ساری چیزیں اوورلیپ کرتی ہیں، اور وقتاً فوقتاً کوئی چیز زیادہ کوئی چیز کم کرتے کرتے وہ
وہ اس طرف ہم آ جائیں گے، لیکن ابھی اصل میں ہمارا مسئلہ جو ہے نا جو ابھی آپ دیکھیں گے وہ یہی ہے کہ یعنی ہم جس چیز پر بات کرنا چاہ رہے ہیں گریجولی کہ ہم اپنی لائف کی ڈائریکشن کیا لیں، ठीक है, यानी कि मैंने जो इतना तफसील से बात की थी ना पर्पस ऑफ क्रिएशन और हिदायत और विलायत पे, उस सारे सिलसिले का मकसद ये था कि आप अपनी लाइफ में प्रॉपर डायरेक्शन लेने के काबिल हों। और जब आप डायरेक्शन लेना चाहते हैं तो आपको पूरी लाइफ को समझना आना चाहिए कि लाइफ कहाँ से कहाँ तक है, ठीक है ना। यानी जैसे मिसाल के तौर पर एक शख्स अगर जंगल में रहता है, उससे आप पूछेंगे लाइफ, तो वो खाली उस जंगली लाइफ को ही बताएगा आपको कि यही पर्पज है, यही सब कुछ है, यहीं से शुरू होती है, यहीं से ख़त्म हो जाती है। आप शहर के किसी इंसान से पूछेंगे, उसकी नज़र में अपनी लाइफ की बात कुछ और होगी। तो अगर हम मिसाल के तौर पर अपने आप को मुसलमान और मोमिन कह रहे हैं या बंदा खुदा कह रहे हैं या इस किस्म की कोई अपने आप को कैटेगरी में डालना चाह रहे हैं, तो हम लाइफ को क्या समझ रहे हैं, हमारी नज़र में ज़िंदगी कहाँ से कहाँ तक है, उसके हवाले से हम अपनी डायरेक्शन क्या लें, हमें किस रास्ते पे जाना चाहिए, ठीक है ना। इस पर हमने बहुत सारी बहस की थी, मैं उसको समेटना चाह रहा हूँ उस बात को। तो पहले मरहले पर इस बारे में किसी को कहा है मसला कि मुसलमानों में भी क्लासिफिकेशन है? अच्छा देखिए, यहां पर एक एतराज जो आपको रेज करना चाहिए था वो क्या था कि जो क्लासेस हमने लिखी हैं उनमें कोई मसला नजर आ रहा है? यानी जब आप कोई क्लासिफिकेशन करते हैं किसी भी चीज की, तो उसमें कोई सिमिलैरिटी होना चाहिए ना। यानी मिसाल के तौर पर कि आप अगर गाड़ियों की क्लासिफिकेशन कर रहे हैं तो उसमें बाइक तो नहीं लाएंगे ना, या बाइसिकल तो नहीं लाएंगे। तो आप इस बारे में कंफर्टेबल हैं कि मोमिन, मुत्तकी, आलिम, आबिद, मुजाहिद, ये सब एक ही एप्पल टू एप्पल कंपैरिजन में आते हैं या अलग अलग हैं सारे? यानी आलिम एक बिल्कुल अलग चीज लगता है, आबिद एक अलग चीज लगता है, मुजाहिद अलग चीज लगता है, तो वो मोमिन मुत्तकी के साथ कैसे कंबाइन हो रहे हैं सारे? ये जरा अजीब सी नहीं लग रही ये बात?
लीनियर नहीं है ये, हायरार्किकल
है, डिफरेंट डायमेंशन है। एक इंसान मोमिन भी हो सकता है, साथ में मुजाहिद भी हो सकता है, साथ में आबिद भी हो सकता है, साथ में आलिम भी हो सकता है। तो मोमिन जो है वो उसकी क्वालिटी ऑफ ईमान की कैटेगरी।
तो फिर ये डिफरेंट, यानी आप हॉरिजॉन्टल लेवल पर फैल रहे हैं या वर्टिकल लेवल पर डिफरेंट लेवल्स पे जा रहे हैं इन क्लासिफिकेशंस में? यानी ये आपके लिए पॉइंट टू पॉन्डर है, ठीक है। और इसी वजह से ही जो मैंने महसूस किया था ना कि यही चीजें इन मारिफ को दुश्वार बना देती हैं, कि अब यहां पर आप अगर गौर करें तो ये एक इंटरमिक्सिंग सी हो रही है कि आलिम भी आबिद भी, यानी आबिद से मुराद हमारी बंदा नहीं है, आबिद से मुराद इबादत गुजार, इबादत करने वाले मुसलमान, ठीक है, मुजाहिदीन, चलें ये एक बात भी। इस पर आप सब एग्री हो गए कि क्लासिफिकेशन है। अच्छा, अब सवाल ये है कि हायरार्की कैसे बनेगी। यानी एक फॉर एग्जांपल हायरार्की, यानी अब ये हायरार्की है कि सबसे लो लेवल पर मुस्लिम है, और ये भी मैं एक सजेस्ट कर रहा हूँ बात, ये मैं नहीं कह रहा कि ये ओपिनियन या ऐसा ही है, ये खाली हिंट है कि सबसे लो लेवल पर मुस्लिम है, फिर उससे ऊपर वाले लेवल पर मोमिन आता है, फिर उससे ऊपर वाले दर्जे पर मुत्तकी है, फिर उससे ऊपर वाले दर्जे पर मुजाहिदीन है, फिर उससे ऊपर आलिम है। इस बारे में क्या फरमाते हैं? हायरार्की नहीं, आप बताएं हायरार्की आपके दिमाग में क्या है हायरार्की?
लोएस्ट टू हाईएस्ट
लोएस्ट में सबसे नीचे अवाम नास मुस्लिम, उसके बाद लिख दिया ऑफ ऑर्डर में।
نہیں لیکن میرے خیال میں اس میں وہی بات ہے, پرابلم ہے یہاں پہ.
اس میں کچھ
یہ ساری باقی کیٹیگری مسلمین کے اندر آئیں گی نا, مومن متقی مجاہد عالم.
مجاہد ایک ایسی کیٹیگری ہے جو کہ کہیں پہ بھی ہو سکتی ہے.
یعنی آپ کیا سجیسٹ کریں گے؟ چلیں اس کو چھوڑیں, آپ کیا سجیسٹ کریں گے؟ دیکھیں یہاں پر جو ہے نا ایک بہت اہم نقطہ ہے, معرفت ہے, بہت اہم ہے. اچھا میں نے یہ بات کیوں وہ کی ہے, اس لیے کہ میں نے یہ محسوس کیا کہ جو یعنی جو سوالات آ رہے تھے نا, کہ سوالات کی بنا پر میں نے یہ محسوس کیا کہ یہ والا پوائنٹ بہت کلیئر نہیں ہے شاید دماغوں میں. ہم پچھلی دفعہ سورہ مجادلہ کی ایک آیت پہ بات کر رہے تھے, آیت نمبر 13 تھی نا, یرفع اللہ الذین آمنوا منکم والذین اوتوا العلم درجات, کہ اللہ بلند کرتا ہے تم میں سے جو ایمان والے ہیں ان کو, اور جو اوتوا العلم ہیں وہ کیا ہیں؟ درجات ہیں. اچھا اس کا ظاہری ترجمہ جو آپ مفسرین کریں گے تو وہ یہ کریں گے کہ اللہ مومنین کو ایمان والوں کو ایک درجہ دیتا ہے, اور جو اوتوا العلم ہیں جن کو علم عطا ہوا ان کے لیے درجات ہیں. لیکن آپ اگر اس کی تفسیر کرنا چاہیں گے, اس کو کھولنا چاہیں گے اس آیت کو, تو کیا مطلب ہوگا کہ جو, اچھا اور اس میں ایک بات نوٹ کیجئے گا کہ یہاں پر کوئی پریپوزیشن نہیں ہے, یعنی خدا یہ نہیں کہہ رہا کہ والذین اوتوا العلم فی درجات یا بے درجات, یعنی ان کو درجات میں ایلیویٹ کرتا ہے یا درجات کے ساتھ ایلیویٹ کرتا ہے, یہ نہیں ہے. اسی لیے جو بعض علماء یا عرفاء ہیں وہ یہ فرماتے ہیں کہ والذین اوتوا العلم درجات, کہ جن کو علم عطا کیا گیا ہے وہ خود درجات ہیں. یہ بات سمجھ میں آتی ہے؟ ہاں اسکیل بھی ہیں. دیکھیں ایک مثال ہے کہ ہم نے اگر فار ایگزامپل کلاس 1-2 سے پڑھنا شروع کیا, یعنی علم کی سیڑھیاں ہم کہہ لیں, اگر فرض کر لیں ان کلاسز کو, کہ ایک کے بعد ایک سیڑھی ہم طے کرتے گئے یہاں تک کہ پھر میٹرک ہو گیا, انٹرمیڈیٹ ہو گیا, گریجویشن ہو گیا, ماسٹرز ہو گیا, ڈاکٹر جو جس لیول تک گیا, جتنے بھی آپ درجے پر چڑھتے جا رہے ہیں کیا پچھلا درجہ آپ سے خالی ہو جاتا ہے؟
اس کے اوپر
اور جو درجہ علم ہے جس پر آپ جاتے ہیں تو اس درجے کا علم کہاں پر ہوتا ہے؟ آپ کی ذات میں ہوتا ہے نا. تو اگر آپ مثال کے طور پر 16 سیڑھیاں چڑھ گئے ہیں تو 16 درجات 16 کے 16 آپ کے اندر ہیں یا نہیں ہیں؟ یا آپ 16 پر ہیں تو باقی 15 رخصت ہو گئے آپ سے؟ ایسا تو نہیں ہوتا نا. تو آپ اگر اس کو سمجھیں گے نا والذین اوتوا العلم درجات, تو یہ اسی نتیجے پر آپ زیادہ پہنچیں گے کہ آپ کے جن کو علم عطا کیا گیا ہے وہ کیا ہیں؟ خود درجات ہیں. یعنی جیسے مثال کے طور پر انسان ہے, انسان ہائرارکی میں کس لیول پر ہے؟ انسان, ابھی ہم مسلمان مومن کی بات نہیں کر رہے, یعنی ہم کس سے اوپر ہیں؟
تمام مخلوقات سے.
ہمارے اوپر ہم جمادات, حیوانات, نباتات, ملائکہ, ٹھیک ہے. تو اس کا کیا مطلب ہے کہ انسان کے اندر وہ تمام درجات پائے جانے چاہیے یا نہیں؟ بیک وقت. یعنی ہم اگر انسان ہیں تو ہمارے اندر وہ کوالٹیز ہیں یا نہیں جو جمادات میں ہیں؟ وہ بھی ہیں, نباتات والی بھی ہیں, نشو نما بھی ہے, حیوانات والی بھی ہیں, مطلب حرکت اور یہ جو جذبات اور یہ سب چیزیں بھی ہیں, ملائکہ والی بھی ہیں. ملائکہ والی کوالٹیز کون سی ہیں؟ تسبیح اور عبادات, خدا شناسی, اور انسان ہونے کی حیثیت سے ان سب کے اوپر بھی ایک چیز ہے, وہ کون سی چیز ہے جو ان میں سے کسی کے پاس نہیں ہے؟ عقل. عقل. تو آپ بات سمجھ رہے ہیں کہ جو جس درجے پر آتا ہے وہ نیچے کے تمام درجات پر بھی حاوی ہوتا ہے, اور وہ جو تمام کے تمام درجات ہیں وہ اس کی ذات میں ہوتے ہیں, نہ کہ کسی بلڈنگ کے لیولز کی طرح ہوتے ہیں کہ جس میں آپ کہیں کہ میں ابھی پانچویں درجے پر ہوں تو چوتھے پہ نہیں ہوں. ایسا ہی ہے نا, انہیں اگر آپ بلڈنگ کے کسی فلور پہ چڑھیں گے تو آپ کہیں میں ففتھ فلور پہ بیٹھا ہوا ہوں, تو اس کا مطلب ہے نہ فور پہ ہیں نہ سکس پہ. تو یہ جو درجات ہیں, علم کے درجات, حقیقت کے درجات, وہ اس طریقے سے نہیں ہوتے. بات واضح ہو رہی؟ تو یہاں پر بھی جو پرابلم آ رہی, اچھا اب اس میں اگر آپ اس بات کو سمجھ گئے تو اگر آپ کسی انسان کو کہیں گے کہ یہ متقی ہے تو آٹومیٹیکلی کیا مطلب نکلے گا اس کا؟ کہ یہ مومن اور مسلم, یعنی اب جو اکثر جیسے میں نے سوال کیا نا کہ ایمان اور تقویٰ, کہ اچھا اگر ایمان ہے تو پھر تقویٰ کدھر ہے, اور تقویٰ ہے تو پھر ایمان کو کیا ہو رہا ہے؟
ایک سوال یہاں پہ ہے کہ یہ کیوں ہم پریزیوم کر رہے ہیں کہ متقی صرف مسلمان ہی ہو سکتا ہے, کہ گاڈ کانشسنس ہمارا ورثہ تو نہیں ہے؟
ابھی ہم پھر ہمیں اس کو مسلمان کی ڈیفینیشن آپ بدل لیجئے, جو میں نے بار بار کہا ہے. میں نے بار بار یہ بات کہی ہے کہ مسلمان کی تعریف وہ نہیں ہے جو ہم کرتے ہیں, ٹھیک ہے؟ تو یہاں پر آپ اگر کسی بھی لیول پر, ہائر لیول پر آپ ہوں گے تو ہائر لیول والے کے پاس نیچے کے تمام لیول خود بخود ہوں گے. آگے بات سمجھ میں, یہ بہت امپورٹنٹ بات ہے. تو پھر یہاں پھر ایک مشکل کھڑی ہو جائے گی, پھر عالم کو آپ کس لیول پہ رکھیں گے؟ اب یہاں آ کے آپ مشکلیں پڑ جائیں گے.
عالم کی بینچ مارکنگ الگ ہوتی ہے.
اور یہی بات میں کہہ رہا تھا کہ پھر عالم کو اس کلاس میں لانا آپ کے لیے مشکل ہو جائے گا. ابھی ہم اس پر بھی آتے ہیں, لیکن یعنی میں نے اسی لیے تو کہا تھا پہلے کہ آپ کو یہ کلاس جو ہے ایکسیپٹیبل ہے آپ کے لیے, اسی لیے تو میں نے کہا تھا کہ یہ کلاسیفیکیشن ایکسیپٹیبل ہے, کیونکہ اس میں یہ مسائل آ رہے ہیں نا. پرابلم آ گئی نا یہاں پہ؟ یہ نہیں آئی
پرابلم ہے بھی اور نہیں بھی ہے, اس طرح سے کہ کیونکہ وہ بالکل منفرد قسم کی خوبی ہے تو آپ کو لگتا ہے کہ شاید اس کے لیے ایک الگ کلاس بنائی جائے, لیکن اس کلاس کو آپ ایکسپینڈ کریں تو اٹ کین آلویز سٹ ایٹ دی ٹاپ. اس کے اندر فردر کلاسیفیکیشنز ہو سکتے ہیں.
جی جی,
جو ہے وہ اس میں ایک ایکسٹرا ایڈیشنل کوالٹی جو ہے وہ لیڈرشپ کی ہے جو اس کو سٹینڈ آؤٹ کر دیتی ہے, مطلب ایک الگ کا پاتے بن جاتا ہے لیڈرشپ کا.
نہیں, ضروری نہیں کہ عالم ہو تو وہ لیڈرشپ چلو رکھتا ہے, لیکن متقی ہو وہ بھی لیڈرشپ. کیا کہتے ہیں عرفان بھائی؟ ایک ایک کر کے میں پوچھتا ہوں, عرفان بھائی اب کیا کہتے ہیں, کیسے بنائیں گے آپ ہیرارکی؟ چلیں, میں تو کنفیوز زیادہ کر رہا ہوں نا آپ لوگوں کو حل دینے سے بجائے, کیونکہ حل میں چاہ رہا ہوں آپ لوگوں کی طرف سے ہے. نہیں, میں کہہ رہا ہوں کہ آپ سے اگر کہا جائے کہ مسلمانوں میں آپ درجہ بندی کریں جس کے ہم قائل ہیں کہ ہے, تو کیسے درجہ بندی کریں گے؟ بس
لیکن آپ نے وہ حدیث سنائی تھی نا امام علی کی لاسٹ ٹائم, کہ بھائی امام علی نے فرمایا کہ تین,
ہاں
ایک عالم ہوتا ہے,
عالم ربانی,
جی جی, اور
طالب علم جو نجات کے رستے پر ہے, اور باقی سارے خس و خاشاک.
تو وہ ہیرارکی میں یہ سب آ جائیں گے, اس میں مسلم مومن کے پورے درجے اسی میں.
क्योंकि हमें जो प्रॉब्लम आ रही है ना, वो प्रॉब्लम आ रही है कि नॉर्मली हम मुसलमानों को कैटेगराइज करते हैं मुस्लिम मोमिन और मुत्तकी में, अब उसके साथ ये आलिम को कहाँ से ज्वाइन इन करें, ये प्रॉब्लम आ रही है हमारे साथ। फील कर रहे हैं इस मसले को, ये प्रॉब्लम आ रही है। तो इसमें फिर हमारे लिए क्या बात जरूरी हो रही है? कि हम आलिम की डेफिनेशन को क्लेरिफाई करें, कि हमारे साथ, यानी मैं अगर ये आपसे कहूं कि आलिम जो है वो एक मुसलमान के लेवल से, लोएस्ट लेवल से भी लो हो सकता है या नहीं? आलिम बताएं, हो सकता है या नहीं? आलिम एक आम मुसलमान के दर्जे से भी नीचे हो सकता है या नहीं?
अगर वो अपनी इल्म की बिना पर उस पे अमल नहीं करता हो, लोगों को गुमराह कर रहा है, इल्म की बिना की कैटेगरी में नहीं गिरता ना।
और आलिम जो है वो, आलिम जो है वो मलाइका, मलाइका से भी ऊपर हो सकता है, और आलिम जो है वो एक आम मुसलमान के लेवल से नीचे भी हो सकता है।
मैं ये कहूंगा कि
हो सकता है। तो अब ये बहुत ही अजीब सी चीज बन गई है ना, अब ये बहुत अजीब सी एक क्लास बन रही है ना, कि जो नीचे से ऊपर तक हर जगह एग्जिस्ट कर सकती है या नहीं,
मल्टी एट्रीब्यूट
या नहीं? यानी आलिम जो है वो एक आम मुसलमान से बदतर कब होगा?
जब अपने
जब फासिक व फाजिर हो। आलिम फासिक व फाजिर हो सकता है, नहीं हो सकता?
हो सकता है, मगर फिर वो आलिम नहीं होगा ना।
उसने हकीकत का इल्म रखना रखने वाला अगर आलिम है तो वो एक अलग कैटेगरी
में आलिम की जगह डेफिनेशन ऑफ आलिम पे फटा हो जाए।
इसीलिए वही कह रहा हूँ कि यहाँ इनसे हम है कि आप, लेकिन हो सकते हैं कि नहीं, आपने देखे हैं कि नहीं ऐसे आलिम, यानी कि बहुत नॉलेजेबल लोग जो फासिक व फाजिर हैं, देखे हैं हमने या नहीं? ठीक है, तो इसका मतलब क्या हुआ कि यहाँ पर हम किस चीज पे मजबूर हो रहे हैं? आलिम को प्रॉपरली डिफाइन करने पर मजबूर हो रहे हैं। इन्हें हम ये नहीं कह सकते कि आलिम बाफजीलत है या आलिम बेफजीलत है, दोनों में से कोई बात हम अभी सर्टेनिटी के साथ नहीं बोल सकते। एग्री कर रहे हैं इस बात से? यानी कि हम जब हायरार्की डिफाइन कर रहे हैं विद इन मुस्लिमीन, तो हमें ये आलिम या जाहिरी मुजाहिद ये लोग प्रॉब्लम में डाल रहे हैं कि अब हमें एक ये मसला दरपेश हो रहा है कि हम इसकी सही डेफिनेशन क्या बयान करें, क्योंकि हम देख रहे हैं कि ये लोएस्ट से भी लो जा रहे हैं और हाईएस्ट से भी हाई जा रहे हैं। तो ये किस किस्म के लोग हैं कि जो इधर भी हैं उधर भी हैं? ठीक है, अच्छा, अब इसमें एक चीज ये देखें कि ग्रुप्स अगर हम बना रहे हैं मुख्तलिफ किस्म के, तो क्या हर ग्रुप के साथ जिंदगी की कोई स्ट्रीम और पाथवे भी एसोसिएटेड है?
ये सवाल ऊपर दोबारा समझाइए।
यानी अगर आपने इस बात को अभी तक आप लोगों ने सही मानों में वो बनाया नहीं ना, मैं चलें कोई ग्रुप्स बना देता हूं। एक किस्म के ग्रुप वो हैं जो इबादत गुजार लोग हैं, एक किस्म के ग्रुप वाले लोग वो हैं कि जो नॉलेजेबल लोग हैं, पढ़े लिखे लोग हैं, इंटेलेक्ट वाले लोग हैं, एक किस्म के लोग वो हैं कि जो मतलब आपके फिक वाले लोग हैं या जो जिहाद का ज्यादा शौक रखते हैं। चार पांच ग्रुप्स बन गए विद इन मुस्लिमीन, हर ग्रुप के साथ एक सेपरेट स्ट्रीम या पाथवे भी एसोसिएटेड है इन द लाइफ, या सबके साथ एक ही रास्ते पर हैं? अलग अलग रास्ते पर हैं। अगर कैटेगराइजेशन अलग है तो रास्ता भी अलग है। ये बात सही है? ये बात सही है या नहीं?
वैसे सही है, लेकिन होना नहीं चाहिए ऐसे।
नहीं, अगर कैटेगराइजेशन अलग अलग है, यानी आप इबादत करने वाले जो फकत इबादत करने वाले हैं, उनका रास्ता और उनकी डेस्टिनेशन वो नहीं है जो इंटेलेक्ट वाले लोगों की है, और जो लोग मिसाल के तौर पर खाली अजाब सवाब या इन सब चीज़ों के रास्ते पर हैं, उनकी डेस्टिनेशन या उनका रास्ता वो नहीं है जो दूसरे लोगों का है, ये बात ठीक है या नहीं है? या सब लोग क्योंकि मुसलमान हैं, क्योंकि सब लोग कलमा पढ़ रहे हैं, क्योंकि सब लोग कुरान मान रहे हैं, क्योंकि सब लोग ज़ाहिरन नमाज पढ़ रहे हैं, तो सब की राहें और मंजिल एक ही है, इस बारे में क्या कहते हैं?
राहें डिफरेंट है, मंजिल
मंजिल तकरीबन ही, मंजिल का मकसद वही है,
लेवल अलग अलग है सबके, हर सबके अलग अलग,
यानी मंजिल जो है वो एक ही है,
पाथवेज का डिफरेंस है।
तो जैसे आपने कहा कि डिफरेंट इशारा जो है
क्या कहेंगे, मंजिल एक ही है, सब लोग एक ही जगह पे पहुंचेंगे इन
दैन
मंजिल की डेफिनेशन भी इधर हेल्पफाई बहुत मैटर करती है, क्योंकि एक मुसलमान आम इंसान उस मंजिल को क्या देख पा रहा है, वो ये देख रहा है कि ठीक है ये अगर मैं अरकान पूरे करता हूं।
नहीं, अभी ये बताएं कि आपकी मारिफत क्या कह रही है इस बारे में, मैं तो ये कह रहा हूँ ना, यानी मैं तो आपकी मारिफत या आपकी समझ से सवाल कर रहा हूँ।
हर आलिम अपनी परफेक्शन तक पहुंचना चाह रहा है, ऑब्जेक्टिव तो नजर अगर आप देखें तो वही है कि हर कोई अपनी परफेक्शन तक पहुंचना चाह रहा है।
नहीं, हर कोई से मुराद क्या है, मैंने अब इसीलिए तो मैं इतने आहिस्ता आहिस्ता लेकर आया हूँ कि ग्रुप्स हैं, क्लासेस हैं, ठीक है, हर क्लास के साथ एक ना एक राह जिंदगानी अटैच होगी, वो सब एक हैं या अलग हैं, पहले इसका सवाल जवाब दें।
राहें अलग हैं,
राहों पर जब आप चल रहे हैं तो अल्टीमेटली कहीं ना कहीं पहुंचेंगे भी, और मैं अभी नेगेटिव को नहीं रख रहा हूं सामने, ठीक है, पॉजिटिव एस्पेक्ट को ही रख रहा हूं कि उस पर चल रहे हैं कहीं ना कहीं पहुंचेंगे, तो इसका मतलब है कि सबकी डेस्टिनी सेम है या अलग है? जो इबादत गुजार हैं वो जिस मकाम तक पहुंचेंगे, हम एक उसको ले लेते हैं जो अपनी इबादत में बहुत अच्छा पक्का इंसान है, इसी तरीके से जो शख्स इंटेलेक्चुअल चीजों के पीछे, इल्मी और अकली चीजों के पीछे मुसलमान, इसी तरीके से एक मुसलमान है जिसका मतलब मेनली ये है कि मैं अजाब और सवाब और उन चीज़ों को सामने रख के वो अपनी ज़िंदगी बनाता है, एक मुसलमान वो है कि जो मिसाल के तौर पर यानी ये जिहाद और इस किस्म के मामलात को सामने रख के अपनी ज़िंदगी को बनाता है मेनली, सब एक ही जगह पहुंचेंगे इन द एंड?
हम सब अपने पोटेंशियल को एक्चुलाइज कर रहे हैं,
ठीक है, आप फर्ज कर लें कि पूरा पूरा एक्चुअलाइज कर लिया,
तो जो पूरा एक्चुअलाइज एक जात जो अल्लाह ताला ने पोटेंशियल रखा है, दैट इज द अल्टीमेट।
नहीं नहीं, ये इन्हें इसमें हमारे जब हम किसी क्लास में मौजूद हैं तो उसके पीछे हमारी नियत है ना
जी,
यानी मैं अपनी नियत और अपने इरादे से एक क्लास में पाया जाता हूँ ना, जबरदस्ती तो नहीं भेजा गया हूँ, ठीक है, तो मैं जब अगर उस क्लास में हूं और आप इस बात को मान रहे हैं कि हर क्लास का एक अपना रास्ता है, अपनी राय, तो एंड अप कहां होंगे? मैंने ये मान लिया, फर्ज कर लिया है कि जो भी वो है उसने अपने पोटेंशियल को पूरा एक्चुअलाइज कर लिया।
आपने एक एग्जांपल लिया था बहुत पहले कि जो है पाथ लीड्स टू अ हाईवे, ठीक है, तो अगर ये सारी स्ट्रीम्स हैं, लीड टू अ कॉमन सिराट,
does it, does every stream lead to, will every stream lead to sirat?
देखिए मेरा इसमें थोड़ा सा डिफरेंस हो रही है,
जमीन की बात हो रही है, तो हाँ अगर वो
मेरा इसमें डिफरेंस हो रही
है कि जितने नफूस हैं उतनी ही राहें होती हैं, but all them are actualization towards one।
असल में ना मैं इन्हीं कंफ्यूजन्स को दूर करने के लिए सारे कि यही मुझे फील हो रहा था कि जी
देखो इसमें तो देखें जन्नत सबका आइडियल गोल है, जन्नत जाए, अच्छा जी जन्नत पहुंच के जन्नत के भी एग्जाम है, जन्नत के भी लेवल्स हैं।
नहीं 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 नहीं, मिक्सअप हो रहा है, मिक्सअप हो रहा है, नहीं नहीं मिक्सअप हो रहा है,
अच्छा।
यानी अभी हमने पीछे देखा कि ये मुख्तलिफ ग्रुप्स बन गए, आबेदीन हैं, जाहिदीन हैं, मुजाहिदीन हैं, उलमा हैं, ये अलग अलग ग्रुप्स आपने मान लिए ना कि हैं। अब हर एक का रास्ता एक नहीं है, ये भी मान लिया, यह इख्तलाफ है। अब जब हर एक अपने रास्ते पर चल रहा है और बिलफर्ज जो उसकी सलाहियत उस राह की है उसने पूरी उसको पोटेंशियल को एक्चुअल में बदल लिया, एंड पे सब एक ही जगह पहुंच जाएंगे, एक ही जगह खड़े होंगे, सब एक ही सिराते मुस्तकीम पर आ जाएंगे, सब एक ही दर्जे जन्नत में चले जाएंगे। ये है असल सवाल। क्या कहते हैं, कौन इस बारे में सर्टेन है कि नहीं?
नहीं, इस वजह से क्योंकि मुख्तलिफ पैमाने हैं ना हर राह के जो आपने बोला है। इस तरह शायद इबादत ज्यादा अल्लाह को प्यारी हो फिजिकल एफर्ट से जो जिहाद कर रहा है, इलम जैसे आपने बोला वो मतलब इट कैन गो ईदर वे, तो कुछ जो पैमाने उनकी ज्यादा वैल्यू है अल्लाह की नजर में एज अपोज टू अदर्स।
एक चीज इसी से मुझे लग रही है कि शायद हम मिस कर रहे हैं, वो ये कि खुलूस का एक एलिमेंट वो शायद कॉमन एक क्राइटेरिया हो सकता है अक्रॉस जितने भी ये सारी चीज़ें, कि नियत और खुलूस पे जब हम कहते हैं ना कि हर चीज़ की इबादत उसके ऊपर डिपेंड करती है।
नहीं, हमने वो भी कर लिया कॉमन, यानी कि जो इबादत गुजार है वो अपनी इबादत में भी खुलूस है, आलिम भी अपनी अपने परसूट में खालिस है, वो भी खालिस है, सब खालिस है।
ये मुमकिन है कि ये रास्ते आपस में मिलते हों?
मिलने क्या, मिलने की पॉसिबिलिटी क्या होगी बताएं? अभी जो हम पीछे बात करके आए, रास्तों के आपस में ओवरलैप करने की पॉसिबिलिटी क्या होगी?
उन्हीं सिफात को अगर
हायर लेवल वाला
नीचे
वाले की तमाम चीजों को रखता होगा, अगर ये हायरार्की है। अगर ये पैरेलल है तो फिर मामला डिफरेंट है, लेकिन अगर हायरार्कीज हैं तो ऊपर वाला नीचे के तमाम दर्जात को रखता होगा, नीचे वाला ऊपर वाले के दर्जे को नहीं रखता होगा। ठीक है, अब इसको देखें कि ये इस बारे में क्या कहते हैं। ये हैं रस्ते, तीन चार नजर आ रहे हैं, चार ब्लॉक्स मुसलमानों की जिंदगी गुजारने के रस्ते हैं।
ये वाले जो लेफ्ट साइड के ब्लॉक्स हैं तकरीबन
सिन वर्सेस फॉरगिवनेस के, ज्यादातर मुसलमान किस परेशानी में रहते हैं? गुनाह सरजद हो गया, माफी मांगो, गुनाह हो गया, माफी मांगो। लाइफ में मेन जो प्रॉब्लम है वो क्या है? गुनाह वर्सेस माफी। अच्छा, मैंने इसलिए तौबा और मगफिरत नहीं लिखा कि इस किस्म के लोगों को तौबा और मगफिरत के हकीकी माने नहीं पता होते। यानी इस क्लास के जो लोग हैं कि जो मतलब गुनाह और उसके असरात धोने और उसमें ज्यादा मसरूफ रहते हैं या उसी में उनकी फिक्र होती है, वो हकीकतन तौबा और मगफिरत के मारिफत नहीं रखते हैं। अच्छा, फिर अजाब वर्सेस सवाब वाली बात कि अगर हमने कोई गलत काम किया फौरन मेरे लिए अजाब तैयार हो गया, और अगर मैंने अच्छा काम किया मुझे सवाब, ये नहीं कि उनकी वो डेबिट क्रेडिट वाली पूरी लाइफ उस तरीके पे उस फिलॉसफी पे चल रही होती है। फिर है इल्म वर्सेस इग्नोरेंस, और चौथा है अक्ल वर्सेस जहालत। इनमें कोई फर्क है? इन्हें आप गौर कीजिएगा, मैंने इल्म को कंपेयर किया है इग्नोरेंस से, वहां पर जहालत नहीं लिखा। तो इग्नोरेंस मींस व्हाट? गफलत, गफलत। इल्म की दुश्मन हकीकतन गफलत है। ठीक है, इन्हें गफलत का मतलब यह है कि इंसान जो जानता है उसको इग्नोर करता रहे।
केयरलेसनेस के करीब
है ये। मैंने आप उसको कह ले इग्नोरेंस, आप उसको इल्म के जो दुश्मन है वो गफलत है। और हकीकतन जहालत कहां पर जाके आती है, किसको डिस्ट्रॉय करती है? अकल को। और जहालत का मतलब यही है कि जो आप जानते हैं उस पर अमल ना करें, उसके उल्टी तरफ कहीं चले जाएं। तो ये रस्ते हैं सेपरेट स्ट्रीम्स या नहीं है? इनमें हायरार्की है, یا نہیں ہے؟ ان میں ہیرارکی ہے؟
اگر ان باکسز کو دیکھا جائے تو اس کے ساتھ
یہ یا یہ پیرلل ہیں یا یہ ورٹیکل ہیں؟ یعنی مطلب یہ ہے کہ جو انسان علم رکھتا ہوگا وہ گناہوں سے بھی بچ رہا ہوگا, وہ عذاب سے بھی بچ رہا ہوگا, وہ ثواب بھی ایکیومولیٹ کر رہا ہوگا, لیکن اس کے علاوہ کوئی اور چیز بھی رکھتا ہوگا. وہ کیا چیز ہے؟ علم کے درجے پر آپ کے پاس کیا اضافی چیز آ جائے گی؟ معرفت آ جائے گی. ٹھیک ہے, ہم کو بات سمجھ رہے ہیں کہ ہائرارکی, یعنی کہ اب تھوڑا سا علم کے حوالے سے ہم ذرا کلیئر ہونا شروع ہوئے کہ اب آپ, میرا خیال ہے کہ اگر آگے اب پوچھا جائے کہ پھر علم کیا ہے تو آپ اس کی صحیح ڈیفینیشن دینے کے قابل ہو جائیں گے. تو آپ اپنی لائف میں کون سی پرابلم, کون سے پرابلم سیٹ کو سامنے رکھ کے چلنا چاہتے ہیں, مثال کے طور پر ان چار میں سے کس کو سامنے رکھ کے چلنا چاہتے ہیں؟ کہ ہمیشہ اپنے گناہ بخشواتے رہیں, عذاب ثواب کا حساب رکھتے رہیں, یا اس بات کا حساب رکھیں کہ میرے پاس معرفت کتنی ہے اور غفلت کتنی ہے, یا اس بات کا حساب رکھیں کہ جتنا علم میں حاصل کر رہا ہوں اس میں سے کتنے پر عمل کر رہا ہوں. یہ چار الگ الگ معاملات ہیں یا نہیں ہیں؟ یہ زندگی گزارنے کے چار الگ طریقے ہیں یا نہیں ہیں؟ بتائیں, جی مجھے فرینکلی بتائیں نا, پھر مجھے ہی بولنا پڑ رہا ہے. بتائیں چار الگ طریقے ہیں لائف گزارنے کے یا نہیں؟
جی
حیدر بھائی, اس میں جیسے مجھے کوئی کال ایگزیکٹ یاد نہیں, مگر وہ تھا نا کہ میں اس لیے کرتا ہوں کہ اس پہ رب کی رضا ہے, تو وہ والا فیکٹر, یعنی خوشنودی خدا کا فیکٹر بھی تو ہو سکتا ہے.
وہ سب اپنی جگہ ہیں, وہ آپ کے علم اور عقل کور کرے گی نا, اس کو آپ کی معرفت اور عقل انہی سب چیزوں کو تو کور کرے گی. لیکن آپ جب اس طرف آ رہے ہیں, یہ چار ڈفرینٹ اسٹریمز ہیں یا نہیں ہیں؟ جو شخص گناہ اور اس کی معافی سے دلچسپی رکھتا ہے وہ عبادت گزار ہوگا, یا جو شخص عذاب اور ثواب اور ان تمام چیزوں سے وہ ہوتا ہے وہ عبادت کرے گا یا نہیں کرے گا؟ کرے گا, نمازیں بھی پڑھے گا, روزے بھی رکھے گا, حج بھی کرے گا, لیکن کیوں کرے گا؟ اس لیے کہ یا گناہ بخش دیے جائیں یا ثواب میں اضافہ ہو جائے یا عذاب سے بچ جائیں, اس لیے کر رہا ہوگا. ٹھیک ہے, لیکن اگر کوئی شخص تیسرے والے لیول پر ہوگا تو وہ عبادت کیوں کر رہا ہوگا؟ اس کو نماز میں کیا فکر ہوگی؟ چلیں ایک سوال یہاں, اس کا تو جواب دیں مجھے. اگر کوئی شخص تیسرے لیول پر ہے تو اس کی نماز میں کیا چیز ہوگی مینلی؟ کہ میرا دل خدا سے غافل نہ رہے. ٹھیک ہے, تو اب آپ دیکھ رہے ہیں کیا یہ تینوں اسٹریمز پر چلنے والے ایک ہی جگہ پہنچیں گے ان دا اینڈ؟ وہ تو بالکل ہو سکتے ہیں, کوئی پابندی نہیں. لیکن اگر وہ نہیں موو ہونا چاہتے, وہ نہیں موو ہونا چاہتے, وہ کہتے ہیں ٹھیک ہے بس میرے لیے اتنا ہی کافی ہے کہ میں آگ سے بچ جاؤں, الگ ہوگی یا نہیں ہوگی؟ ہر ایک کی جنت الگ ہوگی. عالم کی آگ اور جو عابد ہے اس کی آگ ایک ہی ہوتی ہے؟ دونوں کی آگ بھی الگ الگ ہے, دونوں کی جنت بھی الگ الگ ہے. تو اب اس سوال کا جواب اگر آپ پہنچ رہے ہیں یہاں تک, تو آپ موٹیویٹ ہوتے ہیں پھر یا نہیں ہوتے؟ یا آپ کہتے ہیں کہ بس میں مسلمان اور مومن ہو گیا اور یہ ہوں, بس ٹھیک ہے چلو صحیح ختم, مجھے اس کے آگے سوچنے سوچنے کی کوئی ضرورت نہیں ہے. جب تک اس بات کو سمجھیں گے نہیں, جب تک اس چیز کو آپ سمجھیں گے اور قبول نہیں کریں گے تو اس وقت تک تو آپ کیسے اس کو مانیں گے. اب اگلا سوال یہی ہے کہ ریلیشن شپ اور کنیکشن ہے کوئی ان میں آپس میں کنیکشن, جو بھی ہم نے بات کر لی کہ اگر آپ عالم علم والے مرتبے پر آ گئے ہیں تو اس کا مطلب ہے کہ وہ نیچے جو عبادت گزاری ہے اور خشیت ہے وہ سب آپ کے پاس موجود ہے. یعنی اب یہ نہیں کہ آپ کہیں کہ ہاں اب میں تو اب ادھر جاؤں گا یہ لینا, نہیں وہ آپ کے پاس موجود ہے, آپ اس کے بغیر علم تک نہیں آ سکتے.
نفس کی حالت کیسی ہو
جاتی
ہے
جی,
لیکن وہ کبھی کبھی ایسا بھی ہو سکتا ہے کہ آگے پیچھے جا سکے.
ہاں دونوں ڈائریکشن, دونوں بائی ڈائریکشنل موومنٹ پاسبل ہے, بائی ڈائریکشنل موومنٹ پاسبل ہے. اور بلکہ اگر محنت نہیں کریں گے تو اوپر سے نیچے تو بہت ہی آسانی سے آ جائیں گے, اس میں تو کچھ بھی کرنے کی ضرورت نہیں ہے, بس خالی بیٹھے رہیں گے تو نیچے آ جائیں گے. تو اب یہاں سے آپ کو موٹیویشن مل رہی ہے درجات کی یا نہیں مل رہی ہے, کہ اگر آپ اس بات کو سمجھ رہے ہیں کہ جتنے لوگ اپنے آپ کو مسلمان کہتے ہیں مومن کہتے ہیں, اور اگلی دفعہ نا انشاءاللہ میں آپ لوگوں کو علامہ طباطبائی کا باقاعدہ پڑھ کے سناؤں گا, ٹھیک ہے, اسی موضوع پر, اسی ٹاپک پر, کہ لوگوں میں مسلمین میں جو درجہ بندی ہے وہ کس قسم کی ہے اور کس بنیاد پر ہے مسلمانوں کے اندر. میں آپ کو ایک اس سے ملتی جلتی ایک حدیث جو انہوں نے نقل کی ہے اسی سورہ مجادلہ کی ہی آیتوں کے ذیل میں, تین کیٹیگریز بیان کی ہیں, عالم, شہید اور عابد. حدیث معصوم ہے, ٹھیک ہے, یہ ان کے اپنے جملے نہیں ہیں. عالم, شہید, اور شہید سے مراد کون ہے, زیادہ تر مقتول فی سبیل اللہ, جو جہاد میں اللہ کے رستے میں قتل ہو جائے, مقتول ہو جائے. اور عابد, عبادت گزار. اس میں کیا ہائرارکی بنے گی؟
عابد, شہید اور
عالم.
کیٹیگری کا ہائرارکی کرنا بڑا مشکل کام ہے.
عابد, عالم, شہید,
کیا بنے گی؟
یہ ہائرارکی میں آنے نہیں چاہیے.
ہائرارکی میں ہیں, امام فرما رہے ہیں, امام نے بنائی ہے ہائرارکی. اور ایگزیکٹ جملے میں آپ کو بتاؤں گا انشاءاللہ کہ کتنی فضیلت ہے ان کے, ایک اور دوسرے کی فضیلت میں کتنا فرق ہے, وہ میں آپ کو انشاءاللہ بتاؤں گا ایگزیکٹلی.
شہید, عالم, شہید ٹاپ پہ, اس کے بعد عالم, اور پھر عابد.
جی عالم کیا کہتے ہیں؟
عالم, شہید اور عابد.
اس کی بندگی سب سے زیادہ ہے, وہ سب سے
نہیں. اس میں یعنی کہ وہی میں کہہ رہا ہوں, آپ ان کو سمجھیں کہ یہ تینوں اپنے اپنے حق کو ادا کر رہے ہیں, یہ تینوں اپنے اپنے حق کو ادا کر رہے ہیں, اس کو نہیں آپ جائیں کہ اس میں ڈائلیوشن ہو رہی ہے, تینوں اپنے اپنے حق کو ادا کر رہے ہیں. تو اس میں درجہ بندی کیا ہوگی؟
شہید اس لیے ٹاپ پہ ہے بھائی کہ اس نے اپنی علم کی بنیاد پہ عمل کیا ہے, اگر وہ یہ معرفت رکھتا ہے اور اسی راستے پہ چلا ہے تو شہید اوپر, پھر عالم, اور اس حساب سے
کیا
بتائیں؟ خدا کے لیے جینا مشکل ہے, مرنا آسان ہے.
جی تو امام علیہ السلام نے جو فرمایا ہے وہ عالم ہے, شہید ہے, اور پھر عابد ہے. نہیں تیسرا, یعنی نمبر ون جو ہے آن ٹاپ موسٹ عالم ہے, اس کے بعد نمبر ٹو شہید ہے, نمبر تھری عابد ہے. اور ان کے درجہ بندی میں بھی کوئی چھوٹا موٹا نہیں, کافی فرق ہے. اس میں آپ ایک بات اچھے طریقے سے غور کیجیے گا, یعنی کہ اب اس میں مکس اپ ہو سکتا ہے, یعنی کہ جو عالم ہے وہ شہید بھی ہو سکتا ہے. اب یہ بات آپ کو سمجھنا ضروری ہے, ٹھیک ہے, یہ کہ عالم یہ نہیں ہو سکتا کہ عالم, یعنی اس کا مطلب ہے کہ جو حقیقی عالم ہے وہ آلریڈی شہید ہے. حق, یعنی وہ آلریڈی شہید ہے چاہے وہ میدان جنگ میں مرے یا نہیں مرے, چاہے وہ مقتول ہو یا نہیں ہو. ظاہرا عالم شہید ہے. کیوں؟ اگر آپ اسی اصول پر آ رہے ہیں کہ جب آپ اوپر والا درجہ والا ہوتا ہے وہ نیچے کے درجے والی چیزوں کو, خصوصیات کو آلریڈی رکھتا ہے اپنے اندر.
جو مقتول کی سبیل اللہ ہے اس کے اندر ڈیفرنٹ کیٹیگریز ہیں کتنا آپ کا
وہ ٹھیک ہے, یعنی ابھی ہم ظاہر کیٹیگریز میں جائیں گے نا تو ہم چیزوں کو زیادہ میس اپ کر دیں گے. ابھی آپ اس بات کو سمجھیں کہ وہ جو شہید ہے وہ بھی بالکل ٹھیک ہے, عالم بھی اپنا حق ادا کر رہا ہے اور عابد بھی اپنا حق ادا کر رہا ہے, اس کو یوں لیں. ورنہ تو ظاہر ہے کہ جو اگر آپ لیولز میں آئیں گے تو وہ پھر بات الگ ہو جائے گی. شہید شہید ہاں وہ اس میں زیادہ تر تو شہید کا جو ورڈ ہے وہ مقتول فی سبیل اللہ کے ہی اس میں آیا ہے, یعنی جو اپنی جان دے کر شہادت پیش کرتا ہے قتل ہو کے.
لیکن عالم کا شہید ہونا, وہی میں بات پوچھ رہا تھا کہ وہ
ہاں, یعنی کہ عالم کی جو, جیسے دیکھیں نا شہید کی جو حقیقی تعریف ہے, عالم شہید کی حقیقی تعریف پر پورا اترتا ہے. کیسے؟ شہید یعنی گواہ. حقیقی عالم وہ انسان ہوتا ہے کہ جس کی پوری زندگی خدا کے دین کی سچائی پر گواہ ہوتی ہے. حقیقی عالم وہ ہوتا ہے کہ جس کی زندگی اللہ کے دین کی سچائی پر گواہی نہیں دیتی بلکہ اس کی زندگی سے بہت سارے دلوں کے اندھیروں کے چراغ روشن ہو جاتے ہیں.
بھائی اب یہاں پہ ہم ڈیفرینشیٹ کر رہے ہیں ڈیفینیشن, ہاں ہاں, سیکنڈ لیول پہ ہم کہہ رہے ہیں کہ شہید وہ ہے جو مقتول,
جو روایتوں میں استعمال ہوا ہے. تو لیکن عالم حقیقتاً شہید ہے. نہیں نہیں, ہم نے حقیقی عالم جو ہے, حقیقی عالم
اس کا ایسنس اگر ہم لیں تو یہ تو جس طرح آیت اللہ کہتے ہیں, آیت اللہ اللہ کی نشانی ہے, مطلب وہی والی بات ہوگی نا کہ وہ اس اچیومنٹ جو شہادت دے کے جو بندہ جو مقصد حاصل کر رہا ہے, پروف دے رہا ہے, تو وہ اگلی فیز پہ آ چکے ہیں عالم.
یعنی علماء جو ہے نا, جو علماء یعنی کہ جو مقتولین فی سبیل اللہ ہیں, وہ بھی علماء کے ہی کندھوں پر کھڑے ہوتے ہیں. ٹھیک ہے, وہ جو اپنی جان دے رہے ہوتے ہیں نا, اگر اس کے پیچھے بھی وہ علماء والے پورا کنٹریبیوشن اور وہ تمام چیزیں نہ ہوں تو وہ بھی اس جگہ پہ نہ پہنچیں. لیکن جیسے میں بات کہہ رہا ہوں کہ عالم بھی شہید ہو سکتا ہے, یعنی کہ جو عالم ہے وہ آلریڈی شہید ہے, حقیقتاً شہید ہے, لیکن وہ شہید بھی ہو سکتا ہے. یعنی کہ وہ مقتول فی سبیل اللہ بھی ہو سکتا ہے. تو اس کا کیا مطلب ہے کہ زندگی میں درجہ بندی ہے, ٹھیک ہے, اور دین ہمیں کس بات کی دعوت دیتا ہے بتائیں؟ والسابقون السابقون, سبقت کرو, آگے بڑھو. ٹھیک ہے, دین ہم کو دعوت, دین ایکچولی ہمارے لیے کمپٹیشن تھرو کرتا ہے, لیکن اس کمپٹیشن میں آپ حصہ اس وقت تک لے ہی نہیں سکتے جب تک کہ آپ اس ہائرارکی کو نہ سمجھیں. جب تک آپ کو یہ درجات واضح نہ ہو تو آپ کو یہ سمجھ میں نہیں آئے گا کہ یہ سابقون کس بنا پہ سابقون بن رہے ہیں. والسابقون السابقون اولئک المقربون, قرآن کریم نے سورہ رحمان میں, سورہ واقعہ میں تین مختلف, دو مختلف جنتوں کی بات کی ہے نہیں کی ہے؟ جو میں نے کئی دفعہ اس بات کو مثال دے کے بھی آپ کو بتایا, مقربین کی جنت الگ ہے, سابقون السابقون کا درجہ الگ ہے, اصحاب یمین الگ ہیں. ٹھیک ہے, یہ ایک بات واضح ہو گئی, اس پہ ایگری ہیں نہیں ہے بتائیں. تو اس طریقے سے ہمیں اپنی لائف میں جو ہم ڈائریکشن لیں, وہ ڈائریکشن لینے کے حوالے سے یہاں پر کسی کو اس بات پہ اختلاف تو نہیں ہے کہ علم اور عقل کا درجہ جو ہے وہ نیچے ہے اور دوسری چیزیں جو ہیں وہ اوپر ہیں, اس بات پر اختلاف تو نہیں ہے؟ جی بتائیں.
علم عقل کی بیسس پہ ہی آتا ہے. علم جو ہے
وہ عقل کی بیسس پہ ہی آئے گا. علم کی بنیاد پر انسان عقل ہوتا ہے.
علم کی بنیاد پر عقل وہ اوپر ہی آئے.
یعنی کہ اس پر کوئی وہ کر سکتا ہے کہ نہیں جی عبادت گزار جو ہے نا ان کے درجات بلند ہیں, عالم کے نہیں ہیں اس بات. یا یہ کہ جیسے بہت سارے ہمارے حضرات یہ بات فرماتے ہیں نا کہ بھئی آپ نے اگر مثال کے طور پر احکامات شریعت پر عمل کر لیا, یو آر تھرو, یو آر دا ونر, بات پوری ہو گئی, آپ کو کہیں اور آنے جانے کی ضرورت ہی نہیں ہے, دقت میں پڑھنے کی ضرورت ہی نہیں ہے. توضیع المسائل لیں, اس پر عمل کریں, جنت پہنچ گئے آپ, ختم, آپ کا مقصد حیات حل. اتنی پریشانی میں کیوں جائیں آپ؟ اور یہ بات میں ویسے نہیں کہہ رہا ہوں, یہ بات میں مرکز علم کی بتا رہا ہوں. وہاں پر یہ ہمارے ہم لوگ تو بہت ہی چھوٹے لوگ ہیں, ہم لوگ تو بہت چھوٹے لوگ ہیں کہ لیکن توضیع المسائل کے ساتھ بھی وہ اس پر ایسپیکٹ پہ زور نہیں دیا جاتا نا, اس معرفت پر. یعنی کہ جیسے نماز ہے, ٹھیک ہے نماز ہے, لیکن نماز خالی ان چیزوں کا نام ہے کہ جو آپ وہاں سے فقہی مسائل لے کے کر رہے ہوتے ہیں, یا نماز اس سے آگے بھی کسی چیز کا نام ہے؟ کہ آپ کو یہ طریقہ تو سمجھ میں آ گیا ہے کہ قیام میں کھڑے کیسے ہونا ہے, لیکن آپ کو یہ سمجھ میں آیا کہ قیام ہے کیا اور کیوں ہے؟ اس بارے میں بھی دقت کرنے کی ضرورت ہے یا نہیں ہے؟ یا خالی قیام کرنے کا طریقہ سیکھ لینا ہی کافی ہے, یا ایون وضو کا طریقہ سیکھ لینا کافی ہے, یا وضو کے پیچھے چھپی ہوئی جو حقیقت اور معنویت ہے اس کا سمجھنا بھی ضروری ہے؟ تو اس کے لیے آپ کو کس جگہ پہ جانا پڑے گا؟ اس کے لیے پھر آپ کو علم کی راہ پہ جانا پڑے گا. پھر آپ خالی وہی اعمال اور وہ اپنے عذاب ثواب اور ان چیزوں کا حساب رکھ کے نہیں چل سکتے. پھر آپ کو راستہ بدلنا پڑے گا, ٹریک دوسرا لینا ہوگا. بات واضح ہو رہی ہے نہیں؟ اور یہ آپ کو لینا پڑے گا ٹریک. یہ میں اسی لیے یہ ساری بات اتنی زیادہ بار بار دہرا رہا ہوں کہ تاکہ آپ لوگ اس بارے میں کلیئر ہوں, کیونکہ ہم جو بھی بات کر رہے ہیں انشاءاللہ اس کا پورے کا پورا مقصد جو ہے وہ عملی ہے, کوئی بھی تھیوریٹیکل بحث میں نہیں کر رہا ہوں فقط. درست, اب ان کے جوابات بتا دیں بھائی جلدی جلدی, اب ہم پہنچ جائیں گے نا یہاں تک. علم کیا ہے؟ علم کی تعریف کیا ہے؟ کیونکہ اب جو ہم اس ڈائلیما میں پھنس گئے تھے کہ عالم جو ہے وہ سب سے نیچے بھی ہو سکتا ہے, سب سے اوپر بھی ہو سکتا ہے, تو اب اس سے کیسے باہر نکلیں؟
وہ حقیقت جو آپ کھل جائے اس کو علم کہہ سکتے
ہیں. علم یعنی کسی حقیقت کا ہمارے قلب پر روشن ہو جانا, ٹھیک ہے. لیکن کیا عالم ہونے سے فقط انسان کی پرابلم سالو ہو جاتی ہے؟ عالم ہونے سے فقط انسان کی پرابلم سالو ہو جاتی ہے؟ اگر آپ کو کسی چیز کی معرفت حاصل ہو جائے تو اس سے آپ کی زندگی کا مسئلہ حل ہو جائے گا؟ اسی بنا پر کیا ہے کہ علم بذات خود آپ کو نجات کی گارنٹی نہیں دیتا. اسی وجہ سے خالی علم آپ کو اس بات کی ضمانت نہیں فراہم کرتا, لیکن آپ کی پروبیبلٹی بہت بڑھا دیتا ہے اس بات کا امکان. اور اگر واقعاً علم کی تعریف اگر آپ یہ لے رہے ہیں کہ علم کا مطلب ہے قلب پر حقیقت کا کھلنا, تو یہ انسان, ایسا انسان جو ہے نا تقریباً بہت کم چانس ہیں کہ وہ اس پر عمل نہیں کرے گا, بہت کم چانسز ہیں. اچھا پھر عقل کیا ہے؟
capacity to analyze assessments.
وہ ریزننگ ہے,
جتنا پتہ اس پہ عمل کرنا,
وہ تفکر ہے نہ کہ عقل. تو عقل کیا ہے؟
جو پتہ اس پہ عمل,
جو پتہ اس پہ عمل کرنا, نہ کہ اس کے اگینسٹ.
عقل یعنی عقل سمجھ لیں کہ ایک اسپیشل فیکلٹی ہے, ایک اسپیشل فیکلٹی ہے انسان میں, جو ان دا بگننگ کیا ہوتی ہے, ان دا بگننگ عقل کیا ہے, جو بات آپ نے کہی کہ اگر کسی انسان میں عقل کا جوہر موجود ہے تو وہ عقل اس سے کیا کرائے گی, جو جانتا ہے اس پر عمل کرائے گی, ٹھیک ہے. اور جب انسان یہ کام کرے گا تو اب اگلا سوال ہے کہ عقل اور حکمت ایک ہی چیز ہے؟ حکمت جو ہے وہ عقل کا ایک ہائر لیول ہے, ٹھیک ہے. حکمت میں کیا کوالٹی مل جاتی ہے انسان کو؟ حکمت, اگر کسی انسان کی عقل بڑھتے بڑھتے حکمت کے درجے پر آ جائے تو اس انسان میں, یہ پیچھے ہم ساری باتیں ڈسکس کر چکے ہیں, تو اس میں کیا کوالٹی پیدا ہو جاتی ہے؟ وہ اس میں حکم دینے کی, ڈسیشن لینے کی, اس میں اس کی ذات میں سے کنفیوژن ختم ہو جاتا ہے, ایمبیگیوٹی ختم ہو جاتی ہے. اس کے سامنے آپ کوئی بھی مسئلے کو لائیں گے وہ کلیئر پوزیشن میں ہوگا حکم یا فیصلہ دینے کی. جب انسان میں یہ والی خصوصیت پیدا ہو جائے تو وہ کون کیا ہو جائے گا؟ حکیم, صاحب حکمت. اور جس انسان کو یہ حکمت نصیب ہو جائے وہ کون ہے؟ فقد اوتی خیرا کثیرا, اس کو خیر کثیر عطا ہو گئی. جس کو حکمت مل گئی اس کو خیر کثیر عطا ہو گئی. علم اور عقل انٹر ریلیٹڈ ہیں یا انٹر کنیکٹڈ ہیں؟
کنیکٹڈ.
کیا ایسا ہو سکتا ہے کہ بغیر علم کے عقل آ جائے کسی کے پاس؟ اب یہاں پر علم کی تعریف آپ کیا کریں گے؟ دیکھیں آپ کبھی علم کو گڑبڑائیے گا نہیں اس کے بعد.
پڑھنے والا
ہاں, علم یعنی, علم یعنی حقیقت کا کھلنا, ٹھیک ہے. آپ اس کو نہیں کنفیوز کیجیے گا, پڑھنے لکھنے یونیورسٹی جانا درس مدرسہ, اس سے نہیں کنفیوز کیجیے گا آپ علم کو, ٹھیک ہے. یہ اتنی سارے میں نے جو دقت پاپڑ بھیلے نا اسی لیے کہ آپ اس جگہ پہ آ کے مضبوط ہوں, کہ کیونکہ جب بھی ہم علم کی بات کرتے ہیں دماغ چلا جاتا ہے پڑھنے لکھنے کی طرف, مدرسے کی طرف, ڈگری کی طرف. بھائی اس کے اس علم کی بات نہیں ہو رہی ہے, وہ سوڈو علم ہے, وہ علم کی شکل ہے, علم کا چھلکا ہے, علم کی ظاہری صورت ہے, وہ علم نہیں ہے. اگرچہ کہ قلب پر حقیقت کا روشن ہونا بھی نجات کی دلیل نہیں ہے جب تک انسان اس علم کو عقل سے نہ بدل دے, لیکن اسٹل یہ علم جو ہے یہ بالکل الگ چیز ہے کہ جب ایک انسان کے قلب پر ایک حقیقت روشن ہو جائے, ٹھیک ہے. تو اب آپ جہاں بھی ہم علم کی بات کریں گے تو آپ علم کی تعریف کیا لیں گے؟ یہ تعریف لیں گے, ٹھیک ہے. پڑھا لکھا ہونا, بہت چیزیں جاننا, یہ نہیں ہے. تو علم اور عقل انٹر ریلیٹڈ ہیں اور انٹر کنیکٹڈ ہیں یا نہیں؟
آپ نے اور کیوں لکھا اس میں؟
انٹر ریلیٹڈ یعنی اس کا مطلب ہے باہمی تعلق, ٹھیک ہے. اور انٹر کنیکٹڈ کا مطلب وہی ہے کہ جو ایک چیز ایک دوسرے سے لازم و ملزوم ہوتی ہے. ہاں تقریباً یہ جی, یعنی کسی انسان کے لیے عالم ہوئے بغیر عاقل ہونا پاسبل ہے؟ پاسبل ہے یا نہیں ہے؟ یعنی قلب پر حقیقت نہ کھلے اور انسان عاقل ہو جائے,
फिर यहाँ पे अकल की डेफिनेशन पे सवाल आ जाता
है। अकल बताया तो मैंने,
यानी जैसे बहुत सारे अहले क्या नाम है नॉन मुस्लिम्स भी वैसे तो उस वक्त तौर पे तो इल्म उनका मिला नहीं होता, मगर वो घूम के वापस आ जाते हैं, रिवर्ट होके आगे जाते हैं।
नहीं मतलब उनकी अकल जो है ठीक है चलें वो उस जगह पर, इस पर हमने बात की थी काफी जब हमने अकल की बहस की थी कि हकीकत का खुलना, ठीक है हकीकत का खुलने के बाद, जैसे मिसाल के तौर पर माइकल फैराडे को जो है उस पर इलेक्ट्रिसिटी की हकीकत खुल गई, उस के जरिए से उसने जो है वो इलेक्ट्रिक जनरेटर बना लिया, कितना बड़ा अकल है वो, ठीक है उसने अपने इल्म पे अमल किया, मैंने जो हकीकत उस पर खुली उसने उस पर अमल किया। आप उसको किस जगह पे रखेंगे, इस तारीफ की रूह से वो आकिल है, ठीक है ना, अपने इल्म पर उसने अमल किया, लेकिन असल इल्म क्या है, जब भी आप पर किसी शय की हकीकत खुलती है तो हर हकीकत के पीछे असल हकीकत क्या है, यानी आप अगर किसी भी चीज को देख रहे हैं कि उसकी एक हकीकत आपको नजर आ रही है, तो एक हकीकत वो है जो दिख रही है और एक हकीकत वो है कि जिस पर उस चीज की बुनियाद है, ठीक है, जो दुआ रसूल खुदा की एक दुआ जो इमाम खुमैनी ने भी हमने उसमें भी पढ़ी थी आदाबुस्सलात में भी, और कई दफा हमने उसका जिक्र किया कि अल्लाहुम्मा अरेनिल अशिया कमा हिया, ऐ खुदा मुझे चीजों को ऐसे दिखा जैसी के वो हैं, न के जैसी के वो नजर आती हैं। फर्क है ना इनमें, तो एक शख्स को एक हकीकत वो देख रहा है जाहिरी देख के, उस पर अमल भी कर रहा है, वो एक दर्जे का आलिम और आकिल हो गया, लेकिन हकीकतन आलिम और आकिल नहीं है जब तक कि वो उसके पीछे असल हकीकत को ना देखे। और असल हकीकत क्या है, इमाम अली अलैहिस्सलाम के जुमलों में कि मैंने किसी चीज को नहीं देखा मगर उसके कबल उसके बाद और उसकी मईयत में अल्लाह को देखा, ये असल इल्म है। फअयनमा तुवल्लू फसम्मा वजहुल्लाह, जिस तरफ भी अपने रुख को फिराओगे तुम्हें क्या नजर आएगा, वजह इलाही नजर आएगा, ठीक है। तो जो इमाम अली अलैहिस्सलाम फरमा रहे हैं आलिम रब्बानी, वो आलिम रब्बानी कौन होता है, ठीक है ये काबिले तारीफ है, इसी वजह से बरकतें हैं इनकी, यानी मैक्सवेल ने मिसाल के तौर पर इलेक्ट्रोमैग्नेटिक उसका रूल वो किया, फैराडे ने ये किया, उन्होंने, ठीक है उसकी बरकतें हैं इंसानियत में, हम इनकार नहीं कर सकते इस बात से, लेकिन आलिम रब्बानी नहीं है ये। आलिम रब्बानी कौन है कि जो इस हकीकत को देखने के बाद जो असल हकीकत है कि जिसकी बुनियाद पर हर हकीकत खड़ी हुई है उसको भी देखें, और उस असल हकीकत की बिना पर आकिल बने। फर्क समझ में आ रहा? तो ठीक है कि वो भी एक हद तक, यानी अब ये वही है दरजात हैं जो हम मुसलसल बात कर रहे थे ना, दरजात हैं, ठीक है दरजात हैं बिल्कुल है, उसको हम ये नहीं कह सकते, यानी कि हमारा आर्ग्यूमेंट, मेरा ख्याल है हमारा कोई भी आलिम इस तरीके से बात नहीं करता है जैसे कि अहले सुन्नत अक्सर करते हैं कि जी जिसने कलमा नहीं पढ़ा सब जहन्नम में जाएंगे, हमारे उलमा इस तरीके से बात नहीं करते, लेकिन उसका फर्क है। जी
जिस तरह से आपने
तो अब
ना कि ये आप ये जो थे डिस्कवरर्स थे, इनकी भी अगर हम थोड़ी सी लाइफ हिस्ट्री देखें तो बहुत से,
वो ठीक है वो अलग बात है, हाँ हाँ वो सही है, उस पर वो हमारा मौजूद बहस नहीं है ना, हमारा इंडिविजुअल्स के उस पर बात नहीं, हम तो अपने लिए एक बात समझना चाह रहे हैं। तो इल्म और अकल जो है वो एक दूसरे के साथ कनेक्टेड है, बगैर हकीकत के कल्ब पर रोशन हुए कोई आकिल नहीं हो सकता। अच्छा अब ये थोड़ा सा मुश्किल सवाल है, बताए
आप अगर कोशिश करते हैं सही करते हैं तो अल्लाह आता है
फिल्म और
सवाल ही कॉम्प्लिकेटेड
इल्म और अकल जो है यानी अगर आप किसी को कहते हैं मिसाल के तौर पर हम कहते हैं कि इमाम खुमैनी अल्लामा तबातबाई मैं आज का आयतुल्लाह जवादी आमली आयतुल्लाह खामनई जिस जिस को भी आपको समझते हैं कि आलिम हैं या उनमें ये सिफात हैं या खूबियाँ हैं या खसूसियात हैं ये इंसान की अपनी पैदा करदा हैं अचीवमेंट्स हैं या प्योर गिफ्ट्स हैं
प्योर तो नहीं प्योर गिफ्ट्स तो नहीं है
पहले नहीं इल्म और अकल
गिफ्ट भी उसी को मिलता है जिसमें कोई क्वालिटी होती है
आप थोड़ा सा सोचें थोड़ा सा सोचें इल्म और अकल
ये वो फ्रूट तो नहीं है जो
इल्म और अकल यानी एक इंसान का इस काबिल होना कि उसके दिल पर हकीकतें खुलना शुरू हो जाएं एक इंसान के अंदर ये क्वालिटी होना कि वो जो इल्म हासिल हो उस पर अमल करे और इस जगह पर आ जाए कि उसको फुरकान नसीब हो जाए ये गिफ्ट है खुदा का ये अचीवमेंट है यानी आलिम और आकिल होने की बात कर रहा हूं मैं अब आप मैं और ये भरोसा करते हुए कि आप आलिम और आकिल की डेफिनेशन समझ रहे हैं क्या है कोई भी इंसान अगर आलिम और आकिल होता है तो ये तोहफा खुदाबंदी है या अपने उससे होता है अपनी अचीवमेंट से होता है बताएं प्योर गिफ्ट है इल्म और अकल आलिम और आकिल होना
नहीं
इन्नल्लाहा अलीमुन हकीम तो फिर तो हम अल्लाह के इल्म और हिकमत की नफी कर देंगे अगर हम रैंडम गिफ्ट के कायल हो जाएं इन्नल्लाहा अलीमुन हकीम
गिफ्ट है वो डिपेंड करता है अल्लाह किसको दे रहा है
यानी हर नॉलेजेबल इंसान आलिम होता है हर नॉलेजेबल इंसान अभी जो हमने तारीफ जिस पर पहुंचे हर नॉलेजेबल इंसान आलिम है
उस डेफिनेशन
पे रिचर्ड डॉकिंस बहुत काबिल आदमी है नहीं बहुत काबिल आदमी है ऐसा नहीं कि आप उसको कोई जाहिल समझें आलिम आलिम कबूल करेंगे आप उसे
इस कॉन्टेक्स्ट में नहीं करेंगे
नहीं नहीं जो भी डेफिनेशन जिस तक आप पहुंचे इसका मतलब है कि उस पर हकीकत रोशन नहीं हुई है तो आलिम नहीं है सीधी सी बात है सीधी सी बात है कि उसने जो है मालूमात का एक खजाना जमा कर लिया है लेकिन मालूमात का एक खजाना जमा करने के बावजूद उस पर हकीकत रोशन नहीं हुई तो आलिम की सफ में आएगा वो आलिम आप किसको मानेंगे जिसके कल्ब पर हकीकत रोशन हुई है ठीक है ना कि कोई हुनर आता है उसको ठीक है यानी कि अगर मिसाल के तौर पर आप कहें कि एक शख्स है वो लकड़ी का काम बहुत अच्छा करता है लोहे का काम बहुत अच्छा करता है ठीक है एक हुनर है वो भी एक किस्म की कोई हकीकत है लेकिन असल हकीकत उसके ऊपर रोशन नहीं हुई है ठीक है तो ये प्योर गिफ्ट है या प्योर गिफ्ट प्योर प्योर के लफ्ज पर एम्फेसिस है क्या कहते हैं प्योर गिफ्ट है या नहीं इल्म और अकल
प्योर गिफ्ट
हैदर भाई मैं इसमें समझता हूँ कि मैंने जो थोड़ी सी सुना था ये था कि जैसे हमारे बुजुर्ग हमारे आयतुल्लाह और उस्मान उनके तो वालदैन भी जब बच्चा होता नहीं तब से अबादारत और वो शुरू कर देते हैं उसका इम्पैक्ट भी तो आता है।
लेकिन देखें, अगर मैं आपको उसको वो करता हूँ, काउंटर करता हूँ आपके आर्ग्यूमेंट को, अगर उसका इम्पैक्ट आना होता ना तो हर औलाद में आता। हर औलाद तो इमामों की उस दर्जे पे नहीं है। उलमा आयतुल्लाह को तो छोड़ें, आइम्मा की हर औलादें एक दर्जे पे नहीं है। फिर गिफ्ट ही है, फिर और क्या है? वो वाला फैक्टर आउट हो गया जो आप कह रहे हैं, रैंडम वाला। तो अब सवाल ये है कि
गिफ्ट इन रिटर्न ऑफ योर एफर्ट एज वेल, वो जो आपका पोर्शन था, वो हमारा जो
यानी अगर आप, हाँ अगर आप इस बात को मान रहे हैं कि ये गिफ्ट है, तो अब हमारी प्रॉब्लम क्या बनती है? फिर यहाँ पे हमारे सामने क्या प्रॉब्लम है कि मैं कैसा बनूं कि मुझे ये गिफ्ट मिले? ठीक है, यानी मेरी प्रॉब्लम ये नहीं हो सकती कि मैं खुद से आलिम हो जाऊं। कोई भी खुद से आलिम नहीं हो सकता। यानी आप अगर इस बात को मान रहे हैं तो इसका नतीजा क्या निकलेगा? कोई इंसान भी खुद से आलिम और आकिल नहीं बन सकता, चाहे जितना कुछ पढ़ ले, एक नहीं 10 PhD कर ले। ठीक है, आलिम और आकिल बनने के लिए खुदा की नजर इनायत और रहमत वाजिब है। जिस पर उसकी नजर है, जिस पर उसने अपना लुत्फ व करम फरमाया है, वही आलिम और आकिल बनता है। तो हम क्या करेंगे जब हमको ये बात समझ में आ गई कि मैं वो पूरी कोशिश करूंगा अपनी लाइफ में कि खुदा मुझ पर ये करम कर दे, मुझे इस इनायत के लिए मुंतखब कर ले। तो आखिरी सवाल जो है ना, वो अब इसी बात को क्लेरिफाई कर रहा है। आखिरी क्वेश्चन इसी प्रॉब्लम को क्लेरिफाई कर रहा है कि इल्म और अकल जो है वो बंदगी पे डिपेंड करती नहीं करती। मैं और आप किस चीज की मेहनत कर सकते हैं? आलिम और आकिल बनने की मेहनत नहीं कर सकते। मैं और आप किस बात की मेहनत कर सकते हैं? अब्द खुदा बनने की मेहनत कर सकते हैं, ताकि तोहफे इलाही के अता किए जाने के काबिल हो जाए। अब वो कितना देगा, किसको क्या देगा, किसको किस चीज में ऊपर करेगा, किसको क्या देगा, वो उसको पता है।
अल्लाह का जो इम्तिहान है वो भी हर लेवल पे अलग अलग होता है ना, तो जो लेवल्स है वो भी इसी लेवल पे ही आकर करता है।
तो हम कुछ क्लियर करने में कामयाब हुए बातों को
जी।
इससे हमें मतलब फिर वही के अब 5-10 मिनट ना आप लोग पूरा अच्छे तरीके से बताएं, खुद बताएं अपने नताइज, अपने नजरियात जी। एहसन भाई थोड़ा सा आप इस पर रोशनी डालें। यानी कि हमारा जो बुनियादी मसला था वो ये था कि जब हम मकसद खिलकत को ये बयान करते हैं कि खुदा ने इंसान को इसलिए खल्क फरमाया कि उसे वो इल्म अता करे, वो अकल अता करे कि जो बराह रास्त खुदा की बारगाह से आती हो, उसका क्या नाम है? इस पर इंशाल्लाह आगे चल के और हम इसको और को करेंगे। उस वाले इल्म का क्या नाम है? इल्म लदुन्नी, कि ये पर्पस ऑफ ह्यूमन क्रिएशन है। अच्छा, इसमें जो सबसे पहला इश्काल आपके सामने आएगा वो ये कि आप कहेंगे कि नहीं, अल्लाह ने इसलिए पैदा किया है कि हम बंदे बन जाए, हमको बंदा बनाने के लिए खल्क किया है। वमा खलक्तुल जिन्ना वल इंसा इल्ला लियअबुदून, बंदगी के लिए, इबादत के लिए। तो अब ये बात क्लियर हो रही है कि बंदा क्यों बनना है, बंदा क्यों बनना है? تاکہ خدا آپ کو علم اور عقل عطا کرے, نہ کہ آپ پڑھ پڑھ کے عالم بن جائیں. خدا آپ کو علم اور عقل عطا کرے, ٹھیک ہے. اور اس کو جیسے میں نے پچھلی دفعہ کہا تھا کہ وہ کون لوگ ہیں جن کو قرآن نے کن لفظوں میں یاد کیا ہے, ان دو کیٹیگریز کو جن کو خدا علم اور عقل عطا کرتا ہے, اوتو العلم اور اولو الالباب. یہ اوتو العلم اور اولو الالباب, اور اسی لیے میں نے آپ کے سامنے بہت ساری آیتیں رکھی تھیں کہ آپ ان آیتوں پہ ہی تھوڑا سا غور کر لیں نا, تو آپ کو سمجھ میں آ جائے گا کہ یہ بہت بہت ڈفرینٹ کیٹیگری ہے. اس کا کسی بھی عام مومن متقی ان سب سے کوئی رشتہ نہیں بن رہا ہے, یعنی کہ وہ تمام کی تمام چیزیں جو ہیں وہ اس کے ماتحت ہیں, اس کے انڈر میں. جی
جی جیسے
وہ ٹھیک ہے, وہ سب ٹھیک ہے, وہ تو ٹھیک ہے, یعنی اسپائرل تو ہے, لیکن الٹیمیٹ ڈیسٹینی کیا ہے؟ ان دا اینڈ جو ہے کہ آپ عبد بن گئے, عبد کامل بننے کے بعد بھی کچھ ہے یا نہیں ہے؟ یہ عبد بننے کے بعد ختم ہو گیا. ٹھیک ہے, تو بندگی از ناٹ دا اینڈ, بندگی اینڈ نہیں ہے, بلکہ بندگی کی بنیاد پر کیا ملتا ہے؟ با علم بارگہی, علم لدنی, یہ ملے گا فقط عبد کو. میں چاہ رہا ہوں کہ آپ مجھے قرآن سے بتائیں نا اس کی مثال, میں کیوں بتاؤں؟ آپ مجھے بتائیں اس بات, اس چیز کو قرآن سے کلیریفائی کریں. جو معراج پیغمبر ہے وہ کیا ہے؟ سورہ اسراء کی پہلی آیت پڑھیں, سبحان الذی اسرا بعبدہ لیلا من المسجد الحرام الى المسجد الاقصی, پاک ہے وہ ذات کہ جو کس کو لے گیا؟ اپنے عبد کو, اپنے عبد کو رات میں مسجد اقصی سے مسجد حرام. کیوں کیوں لے گیا؟ آیت آگے رکی تھوڑی, میں نے پوری نہیں پڑھی. لینو ریا ہوں آیا تینا, اور جو خدا نے, اور اس کی تفصیل سورہ النجم میں زیادہ معراج کی, فاوحا الی عبدہ ما اوحا, تو یہ جو بندگی ہے یہ کس بنا پہ, کس لیے تھی؟ اس جگہ تک لے جائیں کہ جہاں خدا اپنے بندے سے وہ بات کر سکے جو کسی اور سے نہیں کی ہے. اس معراج کے موقع پر خدا نے رسول اکرم کو جن رازوں میں شریک کیا, کیا سمجھتے ہیں آپ کے خالی وہ جو حدیث ہے معراج میں رسول خدا نے فرما دیا بس اتنی سی اتنا ہوا ہوگا؟ یعنی کہ وہ مقام کے جہاں تک کوئی مخلوق نہیں پہنچی. آپ کو بات سمجھ میں آ رہی ہے؟ عبد کیوں بنائے, بننے کی بات ہے, عبد بننے کا مقصد کیا ہے؟ تاکہ خدا تمہیں لے جائے. کہاں تک لے جائے؟ ایک مسجد اقصی جو ہے نا, وہ تعبیر ہم کرتے ہیں تفسیر, مسجد اقصی کو جیسے امام علیہ السلام نے بیان فرمایا کہ امام نے فرمایا کہ یہ وہ جو مسجد اقصی کی تم بات کرتے ہو اس سے تو مسجد کوفہ بہتر ہے, وہ مسجد اقصی نہیں ہے. پر پوچھا مسجد اقصی کیا ہے؟ آپ نے فرمایا یہ فرشتوں کا قبلہ ہے آسمان پہ, فرشتوں کا قبلہ ہے آسمانوں پہ, وہاں سے خدا لے گیا کہاں تک؟ مسجد الحرام تک, وہ مسجد جو خدا کے لیے, خدا کے اس میں نظام میں حرام کس کو کہتے ہیں؟ محترم. کس لیے؟ تاکہ اپنی آیتیں اس کو دکھائیں. مطلب ہم کہتے ہیں نا وہ مسجد اقصا جو یروشلم میں ہے, پھر وہاں سے وہ مکے آ گئے, مکے آ گئے, کہہ رہے ہیں یہ سفر سیدھا ورٹیکل ہے. ہاں وہ بالکل آسمان, اور پھر آسمانوں کو کراس کرنا, اور پھر یعنی عالم مجردات میں داخل ہونا, پھر اس کو کراس کرنا, پھر عرش الہی تک پہنچنا. جی نہیں, حقیقت وجود پیغمبر, حقیقت وجود پیغمبر, نفس پیغمبر. یعنی اس کا مطلب یہ میں نہیں کہہ رہا, روحانی وجود پیغمبر جو ہے وہ وہاں تک. تو آپ کو اس سے سمجھ میں نہیں آ رہا کہ پرپز آف کریشن کیا ہے. اگر آپ معراج کو, معراج کی آیتوں پہ آپ غور کر لیں تو آپ کو نہیں سمجھ میں آ رہا کہ پرپز آف کریشن کیا ہے, کیوں خدا نے خلق کیا.
فرسٹ آیت سے تو کلیئر ہو رہا ہے کہ اب بندگی تاکہ میں سائن دکھا.
یعنی کہ خدا غیر عبد کو نہیں لے جائے گا. خدا جو ہے اپنی نشانیاں دکھانے کے لیے فقط کس کو لے کے جائے گا؟ جو اس کا عبد ہے, جس کی بندگی خدا کی بارگاہ میں قبول اور مسلم ہو چکی ہے, فقط اس کو لے کے جائے گا. تو اس سے ہی بہت بہت حد تک کلیئر ہو رہا ہے کہ یہ اینڈ جو ہے وہ بندگی نہیں ہے, بلکہ بندگی حقیقتاً وہ پلیٹ فارم ہے کہ جہاں سے حقیقتاً انسان کی معراج کا آغاز ہوتا ہے. اور وہی یا جو کچھ خدا نے آیتیں کھولیں, آیتیں دکھائیں, وہ علم کے علاوہ تو کچھ نہیں ہے نا. اس پر تھوڑا سا ہم اگلی دفعہ بات کریں گے کہ وہی کو کیا سمجھتے ہیں, وہی کو کس کیٹیگری میں رکھیں گے, علم کی یا عبادت کی؟ پھر کمال انسان کیا ہے؟ کمال انسان کیا ہے؟ کون سا علم؟ جو ادھر سے آتا ہوتا ہے. کمال انسان یہ ہے کہ انسان اس علم کو حاصل کرنے کے قابل ہو جائے جو بارگاہ الہی سے آتا ہوتا ہے. خدا نے ہم کو کیوں خلق فرمایا؟ کہ ہمیں وہ علم عطا کرے کہ جو اسرار الہیہ کا علم ہے, وہ حقیقتیں کھل جائیں ہمارے اوپر, وہ حقائق ہمارے اوپر روشن ہو جائیں. تو اگر آپ اس بات کو سمجھ رہے ہیں تو دین یو ول بی ایبل ٹو ٹیک دا ڈائریکشن پراپرلی. پھر آپ نہیں رکیں گے ہم کہ جی میں بس خالی یہ مسائل پہ عمل کر لوں, اور میں یہ کر لوں, اور جہنم سے بچ جاؤں, اور آگ سے بچ جاؤں. آپ کو شرم آئے گی یہ باتیں کرتے ہوئے, معذرت کے ساتھ یہ جملہ کہہ رہا ہوں. اگر آپ اس معرفت تک پہنچیں گے تو آپ کو شرم آئے گی کہ یہ میں کیا بات کر رہا ہوں. جیسے وہ مثال میں نے کئی دفعہ دی ہے نا کہ آپ اپنے بی ایم ڈبلیو یا مرسیڈیز خرید کے لائیں, اور اس کے بعد آپ کہیں یار اس کی سیٹیں بڑی نرم نرم ہیں, آج سے میں بستر چھوڑ کے یہیں سوؤں گا رات کو, یہ نا یہ مجھے بہت اچھی لگی ہے. تو آپ اس کو اپنا بیڈ روم بنا لیں, تو آپ نے اس کی حرمت میں اضافہ کیا ہے یا ذلیل کیا ہے اس کو؟ تو اسی طریقے سے قرآن اگر آپ کو, اہل بیت اگر آپ کو یہاں تک لے جا رہے ہیں, اور آپ اس دین کا مقصد کہتے ہیں بس یہ 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 اس پہ عمل کر لو, آگ سے بچ جاؤ, جنت میں چلے جاؤ, کھانے پینے کے مزے لے لو, حور و قصور لے لو, آپ اس دین کی تکریم کر رہے ہیں, تذلیل کر رہے ہیں. آپ خود اس بات کو سوچیں کہ جو دین ہمیں اور آپ کو عطا ہوا ہے, یہ اس کی عزت افزائی ہو رہی ہے؟ دیٹ از دا مین کوسچن. یعنی کہ جو جس بات کی طرف میں آپ لوگوں کو متوجہ کرنا چاہ رہا ہوں, اور جس چیز کی طرف قرآن اور اہل بیت ہمیں بار 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 متوجہ کرا رہے ہیں, وہ یہ. جی
بندگی
جو ہے, یعنی بندگی پلیٹ فارم ہے, ٹھیک ہے. اس بندگی کا پلیٹ فارم جب ہم فراہم کر لیتے ہیں تو پھر اس کی بیسس پر آپ اسینڈ کرتے ہیں. یعنی کہ اس کی بنیاد پر خدا آپ کے سامنے وہ کھولے گا وہ چیزیں. لیکن اگر بندگی مقبول نہیں ہے تو پھر وہ ہم اپنی اس میں پڑے رہیں گے. یعنی ہم اپنے تئیں سمجھ رہے ہوں گے کہ جی میں بہت قابل ہوں, بہت لائق ہوں, میں نے اتنی ڈگریاں لے لی ہیں, اتنی کتابیں پڑھ لی ہیں, اتنے کتابیں لکھ لی ہیں, لیکن ان سب میں سے انسان عالم نہیں بنتا. ٹھیک ہے نا, یہ بات ذہن میں روشن رہے, ان سب چیزوں سے کوئی شخص عالم نہیں بنتا. عالم وہ ہے کہ جو حقیقی عالم وہ ہے کہ جس کے اوپر اصل حقیقت جس کے قلب پہ روشن ہو جائے, اور اصل حقیقت وہی ہے کہ جس کو امام علیہ السلام نے فرمایا کہ میں نے کسی چیز کو نہیں دیکھا مگر اس کے قبل, بعد اور معیت میں خدا کو دیکھا. اصل حقیقت وہ ہے. اللہم صل